उसको फुल स्क्रीन कर दो।
जी أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين تو تفسیر کے حوالے سے جیسا کہ کچھ ہم نے سیشن رکھے تھے تو وہ اس میں خاصی بات سمجھ میں آئی اچھی لگی تو ہم نے کہا کہ تھوڑا سا اور اس کو آگے بڑھائیں گے کچھ کی جو ورسز ہیں قرآن کریم کی ان پہ بات ہو قرآن کریم میں جو ایک خاص نقطۂ نظر ہے وہ یہ کہ یعنی یہ بات ہم کو اچھے طریقے سے پتہ ہے کہ علم اور معرفت پر بہت زیادہ زور ہے اور دوسری بات یہ ہے کہ علم اور معرفت کے حوالے سے جو کچھ ہم کو سکھایا گیا ہے وہ یہ کہ جتنا بھی ورلڈ آف کریشن ہے جتنا بھی عالم خلقت ہے اس میں ہر چیز خدا کی نشانی کے طور پر ایگزسٹ کرتی ہے یعنی کوئی چیز ایسی نہیں ہے کہ جو انسان کی رہنمائی اور رہبری خدا کی طرف اور دین کی طرف اور حقیقت کی طرف نہ کرتی ہو تو میں یہ چاہ رہا تھا کہ تھوڑا سا آج ہم کس حد تک مکمل کر سکتے ہیں اس کو دیکھتے ہیں کہ پہلے تو یہ جو کی ورس ہے اچھا اس میں ایک جو بڑی خاص بات ہے یعنی کہ اس لحاظ سے علامہ طباطبائی کا جو بہت بڑا کریڈٹ ہے یعنی تقریباً یہ اس انداز سے قرآن کریم کو نہیں ڈیل کیا گیا یعنی قرآن تفسیر کو ایز اے سائنس نہیں ڈیل کیا گیا قرآن تفسیر کو مطلب یہ کہ آیت کے معنی سمجھ لیں عربی لغت استعمال کر لیں حدیث دیکھ لیں لیکن سائنٹیفکلی قرآن کو اسٹڈی کرنے میں جو علامہ طباطبائی نے بات سکھائی اور سمجھائی ہے وہ یہ کہ قرآن کریم کی آیتوں میں بعض آیتیں کی ہیں اصل ہیں اور ان آیتوں سے دوسری آیتوں کو کھولنے کا آپ کو راستہ ملتا ہے یعنی یہ پوری ایک یہاں سے قرآن کی جو اسٹڈی ہے نا وہ صحیح معنوں میں علمی ہو جاتی ہے کہ صرف یہ نہیں کہ بس آیت کے معنی دیکھ لیے یا اگر آیت کے وہ دیکھنے ہیں کمپیریزن کرنا ہے تو ہم نے ورڈز کو کمپیئر کیا فار ایگزامپل کہ لفظ آیت یہاں پر ہے تو ہم نے اس بات کی جستجو کی کہ آیت اور کتنی آیتوں میں ہیں ان کو ملا کے کمبائن کر کے نہیں بلکہ کچھ ورسز کی ہوتی ہیں یعنی کی کا مطلب ہے کہ جو بالکل فاؤنڈیشن پرنسپل اور کنسیپٹ کو ڈیفائن کر رہی ہوتی ہیں اور اس کی بنیاد پر آپ آگے چیزوں کو سمجھتے چلے جاتے ہیں یعنی دوسری آیتوں کو جب آپ اس کے ساتھ ملائیں گے تو آپ مزید پھر وہاں سے اور آپ کے سامنے دروازے کھلتے چلے جائیں گے یہ ایک آیت ہے کہ سنوریہم آیاتنا اچھا یہ سا کا جو سین ہے ان دا بگننگ یہ فیوچر ٹینس کو ظاہر کر رہا ہے لیکن کون سا فیوچر جو قریب ہے یعنی اس کو کہتے ہیں انقریب سنوریہم انقریب ہم ان کو دکھائیں گے اس ورڈ کا مطلب ہے انقریب ہم ان کو دکھائیں گے کیا دکھائیں گے آیاتنا اپنی آیات آیات کے لفظی معنی کیا ہیں سائنس کے ہیں علامت کے ہیں فل آفاق کہاں پر آفاق میں آفاق یعنی یہ جو آپ کی سراؤنڈنگز ہیں ہیونز ہیں اور یونیورس ہے آفاق میں وفی انفسہم اور ان کے اپنے نفوس میں کہ عنقریب ہم ان کو نشانیاں دکھائیں گے اپنی آفاق میں اور ان کے اپنے نفوس میں حتیٰ یہاں تک کہ یتبینا کھل جائے روشن ہو جائے جسے ایک بات کہتے ہیں کہ اس طریقے سے واضح ہو جائے کہ کوئی شک باقی نہ رہے تبینا یعنی اس طریقے سے روشن ہو جائے کہ کوئی شک باقی نہ رہے لہم ان پر یا ان کے لیے انہ الحق کہ بے شک وہ حق ہے ٹھیک ہے اب یہ آیت بذات خود کیونکہ جو فاؤنڈیشن والی آیتیں ہوتی ہیں وہ کافی دقت مانگتی ہیں कंसेप्ट को क्लेरिफाई करने को. तो इस पर इसकी तफसीर में थोड़ा सा वो है कि अन्नहू जो है, अन्नहू यानी बेशक वो. अब ये बेशक वो किसकी तरफ जा रहा है, कि वो से मुराद खुदा की आयतें हैं या वो से मुराद खुद खुदा है. अन्नहुल हक, के बेशक यानी खुदा की आयतों को देखने के बाद इन पर रोशन हो जाएगा कि बेशक वो हक है. ठीक है, तो इसमें ज़्यादा जैसे तफसीर मीज़ान में उन्होंने एहतमाल दिया है कि अल्लाहुल हक यानि बेशक अल्लाह हक है. खुदा की निशानियों को देखने के बाद आफाक में और अपने नफूस में ये बात रोशन हो जाएगी, खुल जाएगी. इट विल बी बियॉन्ड एनी डाउट के वो हक है. फिर उसके बाद अवलम यकफे बिरब्बिका अन्नहु अला कुल्ली शयइन शहीद. अवलम यकफे, क्या नहीं है ये बात काफ़ी, यानी इज़ इट नॉट सफिशेंट, बिरब्बिका रब के बारे में, अन्नहु अला कुल्ली शयइन शहीद, के बेशक वो हर शय पर गवाह है. अच्छा, शहीद के माना जो है ना क्या होते हैं, शहीद के माना क्या है, शहीद के माना गवाह है, यानी शहदा गवाही देना. और ये जैसे अरबी जबान में है कि कुछ चीज़ों पर अगर आपको कुछ कामों को बहुत ज़्यादा इंटेंसिफाई करना है, यानी उसके बारे में ये बताना है कि ये काम बहुत स्ट्रेंथ और इंटेंसिटी के साथ हो रहा है, तो ये वजन है. जैसे इल्म से आलिम और आलिम, ठीक है, आलिम. और इन्हें ज़्यादातर आप खुदा के बारे में पढ़ेंगे तो क्या करेंगे, अलीमुन खबीरुन, इन्नल्लाह बिकुल शैइन अलीमुन. खुदा के लिए ज़्यादातर अलीम है, खबीर है. यानी इसका मतलब यह है कि जहाँ पर यह तरकीब इस्तेमाल होती है तो अमल में बहुत ज़्यादा शिद्दत पैदा हो जाती है. यानी आलिम इल्म रखने वाला, अलीम बहुत ज़्यादा इल्म रखने वाला, खबीर जो बहुत ज़्यादा खबर रखता हो, शहीद जो बहुत शदीद हो अपनी गवाही में. यानी यूँ कह लेंगे जिसकी गवाही बहुत ज़्यादा स्ट्रेंथ रखती है या जिसके सामने से कोई चीज़ पोशीदा नहीं है, क्योंकि गवाह उसे कहते हैं हु इज़ अ विटनेस. तो अवलम यकफ बिरब्बिका अन्नहु अला कुल्ली शयइन शहीद. अच्छा, अब मैं थोड़ा सा करीब इसलिए आया था कि मैं करीब की ऐनक लगा के आया था कि हो गया है दूर. के नीचे हमने कमेंट ये दिया है कि हम किस तरीके से इस बात को समझ सकते हैं कि अल्लाह गवाह है. ठीक है, यानी इसमें जो यहाँ पर आखिरी टुकड़े के बारे में थोड़ी सी बात कर लें और फिर हम उसको आगे लेके चलते हैं, कि ये जो बाद में बात हो रही है अवलम यकफ बिरब्बिका अन्नहु अला कुल्ली शयइन शहीद, इसका पहले वाले टुकड़े से ताल्लुक क्या है. यानी खुदा कह रहा है कि हम दिखा देंगे अपनी निशानियां यूनिवर्स में, जो आलम खारिज है, ज़मीन आसमान, इनके अपने नफूस में, यहाँ तक कि इन पर खुल जाएगा कि वो हक है, खुदा हक. ठीक है, एक बात समझ में आ गई. और क्या ये बात काफ़ी नहीं है रब के बारे में कि वो हर शय पर गवाह है. अब ये दो बातें आपस में कनेक्ट कैसे हो रही हैं, इनका आपस में ताल्लुक क्या है. तो इसको इस तरीके से वाज़े किया जा सकता है कि जब इंसान इस बात को समझ लेता है कि खुदा की निशानियां कायनात में और उसकी अपनी ज़ात के अंदर, अपनी जान के अंदर किस तरीके से मौजूद हैं, और निशानी का मतलब क्या होता है कि जो कुछ भी हम देखते हैं, हम विटनेस करते हैं, ऑब्ज़र्व करते हैं, वो हमें खुदा की तरफ ले जा रहा है. तो सबसे अहम तरीन चीज़ जो इंसान को नज़र आती है वो ये कि खुदा हर जगह मौजूद है. यानी अगर हम अब इस ये जो बात है ना, यानी कि जो हैरत अंगेज तरीन बात है कि तौहीद के हवाले से इस नुक्ते में बहुत लोग, यानी बहुत बड़े बड़े मुसलमान और सब लोग बहुत कमज़ोर हैं इस जगह पर. किस जगह पर, कि हम अपने आप को देखते हैं. बहुत सिंपल सी मैं एक बात करूँ, हम अपने आप को देखते हैं, हमें ये बात पता है कि मैंने अपने आप को क्रिएट नहीं किया. مجھے یہ بات اپنے آپ بارے میں غور کر کے سمجھ میں آتی ہے کہ مجھے زندہ رہنے کے لیے بہت ساری چیزوں کی ضرورت ہے. ٹھیک ہے, یعنی مجھے اس بات کی طرف غور کرنا ہے کہ میرا دل کیوں دھڑک رہا ہے مسلسل, وہ کون سی چیز ہے جو اس کو حرکت میں رکھے ہوئے. میرے جو اتنے کمپلیکیٹڈ اور پیچیدہ نظام میری جسم کے اندر کام کر رہے ہیں وہ کس طریقے سے ایک سنکرونائزیشن میں چل رہے ہیں, یعنی اس کا اتنا زبردست بیلنس ہے, وہ کیوں کر وہ بیلنس ورک کر رہا ہے, کس طریقے سے, مطلب میری جتنی چیزیں ہیں سائیکولوجیکلی میں کیوں بیلنس ہوں, اسٹیبل ہوں. جبکہ مجھے یہ بات پتہ ہے کہ اگر ذرہ برابر بھی چیز ادھر سے ادھر ہو جائے تو انسان کا کام ختم ہو جائے. تو اس چیز پر غور کرنے کے بعد ہم کو یہ سمجھ میں آتا ہے کہ میری سسٹینیبلٹی, میرے اسٹیبلٹی ایون آف مائی اپیرنٹ, ہم زیادہ گہرائی میں نہیں جا رہے, مطلب میرے فزیکل سیلف کی, میرے سائیکولوجیکل سیلف کی جو اسٹیبلٹی ہے وہ کسی حقیقت پر ڈیپینڈنٹ ہے, کوئی دیکھ رہا ہے, ورنہ ان میں سے کوئی چیز بھی خود سے ہونے والی نہیں ہے. یہ جتنی بھی چیزیں ہو رہی ہیں یہ کوئی خودکار نظام نہیں ہے, مطلب یہ اس بات کو ہر شخص قبول کرے گا کہ یہ خودکار نظام نہیں ہے, یعنی اس کو یہ سمجھ میں نہیں آ رہا ہے کہ یہ کیوں ہو رہا ہے, کیسے ہو رہا ہے, لیکن ایک چیز ہے جو چل رہی ہے. اسی طریقے سے یہ پوری کائنات ہے, یعنی اگر بہت سمپل سی بات اگر آپ دیکھیں تو ارتھ کا جو آربٹ ہے, ارتھ اپنے آربٹ سے جس میں وہ سورج کی گرد چل رہی ہے ذرا سا ادھر سے ادھر ہو جائے وہ نکل جائے گی, وہ پتہ نہیں خلا میں کہاں چلی جائے گی. تو یہ آربٹس کی پریسیشن کو مینٹین کرنا, اور یہ لاکھوں کروڑوں سال سے ایسے ہی گھوم رہے ہیں اس میں چل رہے ہیں, ایسی تمام کی تمام چیزیں. یعنی جو ایک سب سے عجیب بات ہے, چاہے انسان یونیورس میں غور کرے یا اپنے آپ میں غور کرے, وہ ہے انتہائی انسرٹینٹی کی پوسیبلٹی اور پروبیبلٹی کے باوجود سسٹینیبلٹی. بات واضح ہو رہی ہے کہ چیزیں کچھ کسی بھی لمحے میں کچھ کی کچھ ہو سکتی ہیں, جیسے ہوتی بھی ہیں, بیٹھے بیٹھے انسان ختم ہو گیا, ذرا سا رگ ایک ادھر سے ادھر ہو گئی, پریشر ذرا سا برسٹ ہوا, فور اے مائکرو سیکنڈ ختم. ٹھیک ہے, تو یعنی یہ چیز خود بتاتی ہے کہ کوئی ہے جو میرے اوپر ایسے ہاتھ رکھے ہوئے, اسی کو کہتے ہیں شہید, سم ون از دیئر اپون می, کہ جو میری حالت کو ہر لحظہ ہر لمحہ ہر وقت دیکھ رہا ہے, اور اگر وہ نہ ہو, اس کی مرسی نہ ہو, تو کائنات میں کوئی چیز بھی نہ چلے, نہ کائنات میں چلے نہ انسان کے نفس میں چلے. تو اس کے بعد خدا سوال کر رہا ہے اولم یکفی, کہ جب تم نے اپنے رب کو پہچانا اس کی نشانیوں کے ذریعے سے, تو کیا یہ بات کافی نہیں ہے رب کے بارے میں کہ وہ ہر شے پر گواہ ہے, یعنی ابھی بھی تمہیں کوئی اور دلیل چاہیے, تمہیں کوئی اور بات سمجھانے کی ضرورت ہے؟ کہ جی
لگتا ہے کہ پہلا حصہ جو آیا تھا وہ یہ کہنا کوشش کر رہا ہے کہ جو لوگ ایمان نہیں رکھتے ان کو اللہ تعالیٰ تنبیہ کر رہے ہیں کہ دیکھو اس وقت تو تم بلیو نہیں کر رہے لیکن تمہیں نشانیاں دکھائی جائیں گی ان قریب. اس کا مطلب یہ
کہ یعنی ان جنرل ہے نا, پہلے ایک دعوت ہے, پہلے ایک دعوت ہے جو جنرل ہے, یہ جو تمام انسانوں کو ہے کہ ہم تمہیں, اچھا اب یہ جو یا فیوچر ٹینس استعمال ہو رہا ہے نا, یہ بذات خود پزلنگ ہے, میں اب اتنی اس میں نہیں جانا چاہتا کیونکہ پھر اس قسم کی آیتوں میں تفاسیر میں بہت اختلافات ہیں, یہ وہ ظاہر ہے ہمارا وہ انٹینٹ تو نہیں ہے, لیکن یہ اس سے ہی بات سمجھ میں آ رہی ہے کہ خدا ان جنرل ایک بات کہہ رہا ہے کہ جو بھی تم ہو ہم تمہیں دکھائیں گے اپنی نشانیاں اس یونیورس میں بھی وچ از اراؤنڈ یو, اور تمہاری اپنی جان میں بھی, یہاں تک کہ تم پر کھل جائے گا تبین, یعنی یہ حقیقت ہر شک شبہ سے بالا تر ہو جائے گی کہ اللہ حق ہے. یعنی ایک قوت ہے, دیکھیں خدا کے معرفت کے بارے میں جانے جو سب سے خاص بات ہے, اور اس طرف ائمہ طاہرین علیہ السلام کے علاوہ تقریباً شاید ہی کوئی ہو جس نے اس بات کو ہائی لائٹ کیا ہو. یا موصوفاً بغیر کنہ و یا معروفاً بغیر شبہ. امام زمان علیہ السلام کی ایک دعا کے جملے. یا موصوفاً, اے وہ کہ جس کی صفات بیان کی جاتی ہیں بغیر اس کے کہ اس کی گہرائی کو سمجھا جائے یا گہرائی تک پہنچا جائے. وَيَا مَعْرُوفًا, اور اے وہ کہ جس کی معرفت حاصل کی جاتی ہے بغیر شبہن, بغیر اس کے کہ کوئی چیز اس کے سملر ہو. یعنی عام طور سے آپ جب بھی, یعنی میں آپ کو کہنا چاہوں گا, اگر فار ایگزامپل کہ آپ نے پہلے گلاس نہیں دیکھا یا ٹیبل نہیں دیکھی, اور میں آپ کو کہوں گا کہ یہ ایک چیز یہاں پہ رکھی ہے اس کا نام گلاس ہے, یہ آپ کے لیے جسٹ ایک پیس آف انفارمیشن ہے. اس کے بعد کیا ہوتا ہے کہ آپ جب اس جیسی کوئی چیز کہیں دیکھیں گے, اس سے ملتی جلتی, اس کی شباہت رکھتے ہوئے, تب آپ پہچانیں گے اچھا یہ میں نے وہاں دیکھا تھا, یہ گلاس تھا, یہ ٹیبل تھی. یعنی شباہتوں سے, کمپیریزن سے معرفت حاصل کی جاتی ہے. تو خدا کی معرفت اس طریقے سے نہیں حاصل کی جاتی کہ کوئی خدا کے شبیہ ہو, نعوذ باللہ, کوئی خدا سے کمپیریبل ہو, سملر ہو, کہ اس کو ملا کے سمجھے خدا کو. یا خدا کی صفات اور کسی بھی چیز کی اگر آپ کوالٹی بیان کرنا چاہتے ہیں تو یہ معرفت سے آگے بڑھنے کی بات ہے نا, کہ آپ, یعنی آپ دیکھیں گے کہ اچھا یہ گلاس ہے, گلاس کیا ہوتا ہے, اس کی ہارڈنیس یہ ہے, اس کا والیوم یہ ہے, یہ فلاں فلاں فلاں, تب آپ اس کی کوالٹی بیان کریں گے. یعنی آپ اس کی گہرائی میں اتریں گے, اس کی حقیقت کی, تب اس کی صفات بیان کریں گے. تو یا موصوفاً بغیر کنہن, کہ تیری تعریف, تیری صفات ہم بیان کرتے ہیں لیکن بغیر اس کے کہ ہم تیری گہرائی کو جانتے ہوں. وہ یا معروفاً بغیر شبہن, اور تیری معرفت ہے لیکن بغیر اس کے کہ کوئی کمپیریزن یا سملیرٹی کسی سے ہو. تو خدا کی معرفت کے حوالے سے یا خدا کی شناخت کے حوالے سے یہیں پر لوگ گڑبڑاتے ہیں بہت زیادہ, کہ اور اسی نقطے پر عرفا جو بات کرتے ہیں نا, کہ جس انسان کے دل کی آنکھیں نہیں کھلتی, جس انسان کے دل کے دروازے نہیں کھلتے, وہ خدا کی معرفت حاصل کر ہی نہیں سکتا. یعنی خدا کی معرفت لفظوں سے, مباحث سے, فقط علمی اور عقلی دلائل سے حاصل ہونے والی چیز نہیں ہے, کیونکہ ان تمام ذریعوں سے آپ اس کو پہچانتے ہیں جسے آپ اپنے حس اور حواس سے گرپ میں لے سکتے ہیں. جو انسان کے حواس سے بالا تر ہو, اسے صرف آپ یا تو نشانیوں کے ذریعے سے فیل کر سکتے ہیں, جیسے ابھی میں نے کہا کہ یہ ایک بہت بڑی نشانی ہے خدا کی, کہ ہر چیز میں انسرٹینٹی اور رسک کا ایلیمنٹ ہے اور ریئلی پروبیبل ہے, لیکن اس کے باوجود وہ ہو رہا ہے. یعنی اگر آپ اس بات کی پروبیبلٹی نکالیں کہ ایک بیج درخت بن جائے, پھلدار درخت بن جائے, کچھ بھی نہیں ہے. اس کے اگینسٹ جتنے رسک ہیں نا, شاید 1 against million ہو, لیکن اس کے باوجود اتنے بیج بوئے جاتے ہیں اور پھلدار درخت بن جاتے ہیں. اگر ہم ایک انسانی نطفے کے بارے میں پروبیبلٹی کیلکولیٹ کریں اگینسٹ آل دا آڈز کہ یہ ایک صحیح سالم انسان بن جائے گا, 1 in a billion ہوگی, لیکن اس کے باوجود نطفہ جو ہے ایک انسان بن جاتا ہے. تو یہ تمام کی تمام چیزیں, یعنی یہ ایک بات کس کو سمجھ میں آتی ہے, جو علماء ہیں, جو تحقیق کرتے ہیں, جو خدا کی آیتوں میں غور و فکر کر رہے ہیں, یہ وہ لوگ ہیں, ان کو یہ بات سمجھ میں آتی ہے کہ کوئی ہے جو شہید ہے. انہیں شہید کا مطلب کیا, جیسے دیکھیں کہ کیئر وہ نہیں کر سکتا جو کبھی آپ کے پاس ہو اور کبھی نہ ہو. اس نظام کو ہر لمحے کیئر ٹیکر کی ضرورت ہے نا. ہر لمحے کون ہے جو اس پر گواہ ہے, ہر لمحے کون ہے جو اس پر نظر رکھے ہوئے. تو یہ آیتوں پر غور کرنا کس طرف لے جا رہا ہے, کہ کیا ان لوگوں کے لیے کافی نہیں ہے اپنے رب کے بارے میں کہ وہ ہر شے پر گواہ, یعنی رب کی قبولیت کے حوالے سے کہ اپنے رب کو قبول کریں اور اس بات کو جان لیں کہ وہ حق ہے.
اس میں ایک اور بھی پوائنٹ ہے نا,
جی,
اینڈ دیئر اون سیلفز. اس کا مطلب یہ ہے کہ ہمیں اپنے اندر کا نہیں پتہ کہ ہم کون ہیں.
ظاہر ہے یہ تو ہے. یعنی اس پر تو ویسے اگر آپ دیکھیں تو اس پر تو بہت زیادہ بات چیت ہے, اور جتنے بھی صاحبان علم و معرفت ہیں वो तो एक बहुत ही अजीब बात कहते हैं। वो ये कहते हैं कि आउटर वर्ल्ड इज अ रिफ्लेक्शन ऑफ योर इनर वर्ल्ड, यानी असल में हकीकत इंसान के अंदर है, बाहर जो आपको नजर आता है ना वो इसका रिफ्लेक्शन है। जितना कुछ भी आपको बाहर नजर आ रहा है वो उसका अक्स है कि जो इंसान के अंदर पाया जाता है। तो वही बात है कि हकीकतन मारिफत वही हासिल करता है, हकीकतन खुदा से वही नजदीक होता है जो खुद अपने अंदर से आगाही रखता है, जो खुद अपनी जान से आगाह है, जो खुद अपनी जात को पहचानता है। और इसीलिए जो मैं बार बार कई दफ़ा मैंने आप लोगों के सामने एक जुमला कहा कि जो सबसे ज़्यादा तकलीफदेह बात है वो यही है कि इवन हमारे पढ़े लिखे अफराद और मेंबरों से लोग ये बात कहना शुरू हो जाते हैं कि जनाब खुदा तो नज़र नहीं आता और खुदा तो पहचाना नहीं जाता और खुदा को क्या करें। हालांकि ये खुद आइमा ताहरीन अलैहिस्सलाम की तालीमात के 180 डिग्री अपोजिट है। इन्हें मासूम ने सारा का सारा जोर ही इस बात पर दिया है कि खुदा, यानी कि अगर आप उसकी तालीमात का, जो मासूम की तालीमात का निचोड़ लें, जो एक दफ़ा मैंने बहुत पहले तकरीबन 30 ईयर्स हो गए हैं तकी रहीमियान साहब आए थे बाबुल इल्म में, तो यही हालत थी जैसे शुरू में होती है कि आदमी फील तो कर रहा है कि चीज़ें हैं लेकिन उसको समझ में कुछ नहीं आ रहा। तो मैंने बेख्तियार उनसे पूछा था कि अल्लाह ने सब कुछ छुपा के क्यों रखा हुआ है, मतलब बता दे, वाजे कर दे, रोशन कर दे, ये इतना सीक्रेसी की क्या ज़रूरत है कि हम सर मारते रहते हैं, इधर उधर घूमते रहते हैं, कुछ पता ही नहीं चलता किसी बात का। तो उन्होंने कहा कि खुदा ने नहीं छुपाया हुआ है, हम छुपे हुए। और ये उरफा का बहुत मशहूर जुमला है कि खुदा से ज़्यादा ज़ाहिर कोई हकीकत नहीं है, खुदा से ज़्यादा ज़ाहिर कोई हकीकत नहीं है, जिसे खुदा नहीं नज़र आता। इमाम हुसैन के जुमले में अमियत आइनुन, वो खुद अंधा है ना कि खुदा गायब है। अपने अंधेपन को दूर करने का इलाज करो। तो अगर हम उस जगह पे नहीं पहुंचते कि जो मासूमीन और औलिया अलैहिस्सलाम के दरजात हैं कि जहां वो नूर खुदा को देखते हैं, अपने कल्ब में महसूस करते हैं, नूर खुदा उनके कलूब में मौजन है, तो कम अज़ कम इस जगह तो आए कि जो खुदा की आयतें हैं, जो खुदा की निशानियां हैं, खुदा की अलामात हैं, जो कायनात में हैं, जो हमारी अपनी जानों में, कम अज़ कम हक तो समझ में आए। और हक समझ में आने के बाद ये बात तो समझ में आए कि देर इज समवन हु इज टेकिंग केयर ऑफ यू एवरी इंस्टेंट। और टेकिंग केयर पॉसिबल नहीं होती है जब तक आप उस पर गवाह ना हो, यानी जब तक वो चीज़ आपके अंडर ऑब्जर्वेशन ना हो, आप टेक केयर कैसे करेंगे, उसके मसाइल को हल कैसे करेंगे, उसकी ज़रूरियात को पूरा कैसे करेंगे, है ना। यानी आप किसी की भी ज़रूरियात पूरी करना चाहते हैं तो पहली बात क्या है, आप उसके हाल पर आगा हो, उसके हाल से आगे ही रखते हो, उसकी तमाम चीज़ों को जानते हो। यानी ये खुदा कोई देख रहा है कि मेरे दिल को क्या चाहिए, मेरे शिकम को क्या चाहिए, मेरे दिमाग को क्या चाहिए, जितनी सप्लाई ब्लड की फॉर एग्जांपल मेरे पैरों में होनी चाहिए, अगर उतनी ही सप्लाई मेरे दिमाग तक चली जाए तो दिमाग की रगें फट जाएंगी, दिल में किस रास्ते से साफ खून आना चाहिए, किस रास्ते से, यानी कि इसमें कल्ब बताते खुद कितना अजीब और गरीब है कि जिन लोगों ने इस पर दिल पर रिसर्च की है ह्यूमन हार्ट पर, वो कहते हैं इट इज़ अ पीस ऑफ आर्ट, कि इतनी उसकी आर्टिस्टिक वो है मूवमेंट कि वो एक बस यूं करता है और वो ब्लड ऐसे आया जो नासाफ ब्लड है, वो आया यूं गया और ये साफ हो गया, इधर से आ गया। यानी इट इज नॉट लाइक अ पंप, उसकी इतनी खूबसूरत वो है कन्वल्सिव मूवमेंट जो है अगर आप उसको देखें। तो इन तमाम चीजों को जब इंसान देखता है कहता है कौन है जो ये चला रहा है। और ये दिल इंसान की पूरी ज़िंदगी में, जब शिकम मादर में 4 महीने 10 दिन के बाद जब दिल धड़कना शुरू होता है और पूरी ज़िंदगी की आखिरी सांस तक हरकत में रहता है विदाउट एनी स्टॉप, और ये सारी मूवमेंट और ये सारे फंक्शंस, तो कोई है ना जो इस पर वो गवाह, और हर एक को उसकी ज़रूरत के मुताबिक मिल रहा है। मैंने आप इसको कह ही नहीं सकते कि ये ऑटोमेटिक है। इसमें आयात इलाहिया में गौर करने के बाद जो सबसे अहम नजरिया जो नुक्ता सामने आता है, आप इसको कह ही नहीं सकते कि ये खुद से हो रहा है, कि हर एक की जरूरत का ख्याल है, हर एक की रिक्वायरमेंट, उसकी नीड, सबको उसके मुताबिक रिस्क मिल रहा है और ये पूरा का पूरा निजाम चल रहा है। ठीक है, नमाज का वक्त हो गया कि अभी टाइम है? ठीक है, फिर अगले उस पे आ जाइए। अच्छा, अब इसमें पहला नुक्ता जो हमने लिखा है ये नॉर्मली तफासीर की बुनियाद पर ना, क्योंकि तफासीर में ख़ास तौर से जो कदीमी तफासीर और अहले सुन्नत की तफासीर हैं उनमें इस किस्म की बातें, क्योंकि साइंटिफिक स्टडीज़ और उस पर गौर फिक्र का रुझान नहीं रहा है कुरान के मुफस्सरीन में, तो यानी कि वो ये कहते हैं, उनका है कि सनुरीहिम का मतलब है कि जैसे कुरान करीम है, कुरान करीम में बहुत सारी आयतें ऐसी हैं कि जो बता रही हैं कि दीन इस्लाम कामयाब होगा, जितनी भी मुश्किलात हैं मुशरिकीन नाकाम होंगे या फला 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 चीज़ें होंगी, तो असल में आयात क्या हैं, यानी आयात कुरान है कि जिनकी हक्कानियत लोगों पर विद द पैसेज ऑफ टाइम वाज़े होती चली जाएगी नाजिल होने के बाद, और इन द एंड सबको ये बात समझ में आ जाएगी कि खुदा का दीन जो है वो हर दीन पर गालिब है और खुदा की बात हर उस पर साबित है, अन्नाहुल हक, कि जो कुछ भी खुदा ने कहा और जो कुछ भी खुदा ने नाजिल किया। लेकिन इसमें जो बुनियादी तौर से इश्काल है, यानी कि ये हो सकता है कि हम ये तो नहीं जुरत कर सकते कि कहें कि गलत है या, लेकिन इसमें जो बुनियादी तौर पर क्वेश्चन आता है वो ये आता है कि देन वाई फिल आफाक वफी अनफुसहिम, पर इस जुमले का क्या मतलब है? खुदा को ये कहना चाहिए था कि जो आयतें हमने नाजिल की हैं उन आयतों के जरिए से हम साबित कर देंगे कि ये हक है, लेकिन सनोरीहिम आयातना, ठीक है यहां तक बात सही है, आयात आयात कुरानी भी हैं, आयतें और हम दिखाएंगे फिल आफाक वफी अनफुसहिम, तो ये बिल्कुल आपको एक डिफरेंट डायरेक्शन में ले जा रहे हैं ये टुकड़ा, यानी ये उससे ये मतलब बिल्कुल भी नहीं निकल रहा कि खुदा ये कहना चाह रहा है कि हमने कुरान में जो पैगामात और आयतें नाजिल की हैं उनको हम साबित कर देंगे कि ये सब का सबक है, यहाँ पर ये बात नहीं हो रही है, बल्कि यहाँ पर दावत है उन खुदा की निशानियों को देखने की कि जो यूनिवर्स में और जो इंसान की अपनी जान में और उसके नफ्स में पाई जाती हैं। ठीक है, लेकिन इसमें जो ख़ास बात है कि जिसको हमें इग्नोर नहीं करना चाहिए वो ये नहीं करना चाहिए कि द गाइडेंस विच इनेबल अ पर्सन टू पिक द साइंस, चाहे वो नेचर से हों या नफ्स से हों, ये वही और पैगंबरों की रहनुमाई के जरिए से ही मुमकिन होता है, यानी जब तक इंसान की तरबियत ना हो वही की रहनुमाई में या कुरान और मासूम के कलाम की रोशनी में, वो इस लायक और इस काबिल नहीं होता कि निशानियों को देखकर उसमें से वो पैगाम जो मौजूद है उसको उठा सके, उसको पढ़ सके, उसको रीड कर सके। तो इसलिए यानी कि आयात आफाकी और अनफुसी का समझना आयात कुरानी के बगैर ऑलमोस्ट इम्पॉसिबल है। ठीक है, यानी इस बात को कि अगर यहाँ आयात से मुराद कुरान है या अगर वो वाली बात नहीं भी है कि कुरान की पेशनगोइयों का हक साबित हो जाना, और यहाँ पर दावत है उन आयतों के मुताले की तरफ के जो यूनिवर्स में और इंसान के नफ्स में पाई जाती हैं, तो स्टिल उसको समझने के लिए, उसमें से असल मैसेज को उठाने के लिए उन आयतों की मारिफत ज़रूरी है कि जो बतौर वही या बज़बान मासूम हम तक पहुँची, यानी कि जब तक इंसान उस कंसेप्ट को नहीं लेता, उस आइडिया को नहीं लेता। जैसे अब मिसाल के तौर पर मासूम के एक दो जुमले मैं आपके सामने दोहराऊं कि امام علی علیہ السلام فرماتے ہیں الحمدللہ المتجلی لخلقہ بخلقہ، کہ حمد اللہ کے لیے ہے کہ جو تجلی کرتا ہے اپنی مخلوق کے لیے اپنی مخلوق کے ذریعے سے. اب یہ کی ہے، یعنی کہ جو کچھ بھی تم عالم خلقت میں دیکھتے ہو، مخلوقات میں دیکھتے ہو، کیا ہے؟ وہ تجلی خدا ہے. اور تجلی خدا کا کیا مطلب ہے؟ کہ خدا کی کسی نہ کسی صفت کو مینیفیسٹ کر رہا ہے، ریپرزینٹ کر رہا ہے. تو یہ کی کنسیپٹ ہے، یعنی کہ آپ اور ہم جب تک اس نظریے سے نہیں دیکھیں گے تو وہ یہی ہوگا جو سائنٹسٹ اور ڈاکٹر یہ سب کر رہے ہیں، کہ اگر چونکہ انہیں یہ بات نہیں سمجھ میں آ رہی ہے، وہ اس کی ان کی کوئی ان کے پاس کوئی ایکسپلینیشن اس بات کی نہیں ہے کہ یہ سب کچھ ہو کیوں رہا ہے، لیکن وہ صرف میکینزم کو سمجھ رہے ہیں. اور اس میں جو سب سے بدترین بات یہ ہے کہ جو خالق ہے اور رب ہے اس کے آگے سر جھکانے کو تیار نہیں ہے. یعنی اس کے نقصان بے انتہا دنیا میں بھی ہیں اور آخرت تو میں تو ہی تباہی کہ اگر انسان رب کے بارگاہ میں نہ جھکے. ٹھیک ہے، اچھا دوسری چیز کیا ہے؟ یعنی پہلی بات ان نشانیوں کو کیسے پڑھنے کے لیے کیا ضروری ہے. پہلی بات کہ آپ کو اس رہنمائی میں آنا پڑے گا، وہاں سے رہنمائی لینی پڑے گی. سولو فلائٹ کہ میں سمجھوں میں خود ہی چلا جاؤں گا، میں خالی تحقیق کر کے، یہ سب کچھ نہیں ہوگا. اس میں ایرر اور ڈیویشن، یعنی وہی جو ہم آج کی دنیا کے علماء کو دیکھ رہے ہیں، محققین کو دیکھ رہے ہیں، وہی حال ہونا ہے. پھر دوسری ریکوائرمنٹ ہے کہ وہ عقل جو کسی چیز سے بندھ ہی نہ ہو، آزاد ہو، اس پر کوئی رنگ نہ چڑھا ہوا ہو. ٹھیک ہے، یعنی ایون جب آپ عقل کی بات کرتے ہیں تو عقل میں، عقل ٹرمینالوجی کے سینس میں شیعہ سنی وہابی یہودی کچھ نہیں ہوتی ہے، عقل صرف عقل ہوتی ہے. ٹھیک ہے، اگر ہم مثال کے طور پر ایک عقیدے کا، ایک مذہب کا، ایک نظریے کا رنگ چڑھا کے عقل پر، تو وہ عقل آپ کو حق تک نہیں پہنچائے گی. یعنی پیور فیکٹس اور پیور انالیسس، جو بھی فیکٹس آپ کے سامنے آ رہے ہیں، اور اس بات کی یعنی یہ آنیسٹی ہونا چاہیے کہ جو اگر مجھے کوئی اس سے بہتر حقیقت ملے گی میں اپنا نظریہ تبدیل کروں گا. یعنی ابھی جتنے فیکٹس میرے پاس ہیں ان کے مطابق یہ بات آ رہی ہے. ٹھیک ہے، یعنی عقل آخری نتیجہ نہیں دے گی، لیکن عقل آپ کو ایک رستے پہ لے کے چلے گی. آخری نتیجہ آپ کو وہی پہلی اس سے ملے گا، اس رہنمائی سے ملے گا، وہی کی رہنمائی سے ملے گا، اینڈ ریزلٹ. جی، اور آخری بات کہ جب انسان کو، یہ بہت اہم ہے، جب انسان کو سچ سمجھ میں آ جائے تو اسے فوری طور پر اس کے آگے جھکنا ہے. ٹھیک ہے، دیٹ از اے مینڈیٹری ریکوائرمنٹ. اگر انسان نے یہ رویہ اختیار کیا ہے کہ میں نے ایک سچ بات سمجھ تو لی ہے لیکن لے تو لال، کیونکہ سچ ایک بات کے تقاضا کرتا ہے. جیسے سچ کیا ہے کہ آپ ہمیں یہ بات سمجھ میں آئی خدا کی نشانیوں سے، یہ ایک حقیقت ہے جو ہر جگہ ہے، ایک حقیقت ہے جو ہر شے پر گواہ ہے، حاکم ہے. تو میرا رویہ کیا ہونا چاہیے؟ سبحان ربی العظیم و بحمدہ، جب میں اس کی عظمت کا مشاہدہ کروں تو اس کی تسبیح کروں، سبحان ربی العلی و بحمدہ، یہ میرا وظیفہ ہونا چاہیے. یعنی وہاں بھی میں اکڑا رہا ہوں. کیوں اکڑا رہا ہوں؟ اس لیے کہ مجھے یہ خوف لاحق ہو جائے گا کہ اگر میں فار ایگزامپل اس حقیقت کے سامنے جھک جاؤں گا تو میرا اسٹیٹس ڈاؤن ہو جائے گا، اگر میں اس کو قبول کر لوں گا تو میری چودراہٹ لوگوں پہ کیسے چلے گی، لوگ میری غلامی میں کیسے رہیں گے، مجھے کیسے فالو کریں گے. کیونکہ دین میں سب سے بڑی مشکل یہی ہے کہ جو بھی دین کی دعوت دیتا ہے وہ اپنی طرف دعوت نہیں دیتا ہے. یعنی اصولی بات یہی ہے، وہ پتہ نہیں کرتا ہے کہ نہیں کرتا، لیکن اصل بات یہی ہے کہ جو بھی دین کی دعوت دیتا ہے وہ ایک حق کی طرف لے جاتا ہے انسان کو، اور لوگوں سے یہ کہتا ہے کہ اس کی قبولیت میں، اس کو فالو کرنے میں جیسے تم ہو ویسے میں ہوں، ہم دونوں میں فرق نہیں ہے. یعنی اگر کوئی رہبر ہے یا لیڈر ہے، وہ یہ تھوڑی کہے گا کہ میرا خدا کے ساتھ جو ہے وہ معاملہ الگ ہے، اسٹیٹس الگ ہے اور لوگوں کا الگ ہے. دین پر عمل کرنے میں سب سے زیادہ پابندی خود رسول خدا پہ تھی. تو یہ تین باتیں کہ اگر ہم چاہتے ہیں کہ آیات الہیہ سے فائدہ اٹھائیں, آیات الہیہ کو سمجھیں, آیات الہیہ ہمارے لیے زندگی میں روشنی کریں, تو یہ تین باتیں, یعنی کہ اس کو سمجھنا پڑے گا کہ جو وحی کی رہنمائی ہے, عقل کو آزاد ہونا پڑے گا ہر رنگ سے, تب آپ کو وہ صحیح بات سمجھائے گی, اور جب سچ اور صحیح بات سمجھ میں آئے تو اس کے آگے جھکنا پڑے گا اور اس کو قبول کرنا پڑے گا. پھر وہاں پر بہانے بازی اور یہ سب نہیں چلے گا کہ ادھر سے نکل گیا ادھر سے نکل گیا. ٹھیک ہے, چلیں پھر آگے تھوڑا سا کنٹینیو کر سکتے ہیں. کی بات ہم کر رہے تھے وہ سورہ فصلت ہے, سورہ نمبر 41 اور اس کی آخری آیت. تو میرے خیال میں یہ بات کلیئر ہوئی آیات کے حوالے سے, نشانیوں کے حوالے سے. اس پہ کوئی اگر کوسچن ہو تو بتائیے.
تھوڑا سا وہ جو آپ نے بتایا کہ فیوچر کو ڈسکس کرنا تھوڑا زیادہ ڈیٹیل میں بات ہو جائے گی آیتوں کی, لیکن فیوچر ٹینس یوز کرنے کا مقصد یہ ہے کہ گواہ تو ابھی ہونا چاہیے, ابھی آج کے ٹائم میں جب میں دیکھوں اپنے اندر اپنے باہر.
نہیں, ان قریب کا مطلب ہے کہ ان دا نیئر فیوچر, یعنی کہ ہم تمہاری زندگی میں تم کو دکھاتے جاتے رہیں گے, جیسے کل, پرسوں, اس کے بعد ایک مہینہ, دو مہینہ. نہیں نہیں نہیں, سا اسی لیے میں نے پہلے کلیئر کیا نا کہ سا ہوتا ہے مستقبل قریب کے بارے میں.
عقل سے سوچیں پھر آپ اس پہ قائم رہیں, لیکن ان ریئل ورلڈ چونکہ شیطان جو ہے وہ بیسیکلی وسوسے ہر انسان میں ڈالتا ہے, کیونکہ ہم معصوم تو نہیں ہیں, لیکن اگر ان وسوسوں سے بچنے, کیونکہ حق پہ اگر رہنا ہے تو ان وسوسوں سے بچنا ہے آپ نے,
جی وہی تو میں عرض کر رہا ہوں نا کہ سب سے پہلی بات تو یہ کہ انسان کو پیغام وحی کے بارے میں پتا ہونا چاہیے کہ وہاں سے بیسک گائیڈ لائنز اور ڈائریکشنز کیا مل رہی ہیں. ٹھیک ہے, یعنی جیسے میں نے آپ کو ایک چیز کی طرف اشارہ کیا کہ وہ لوگ جو یہ باتیں کرتے ہیں کہ خدا کو کیسے جانیں اور کیسے پہچانیں اور خدا نظر نہیں آتا اور خدا کا پتہ نہیں ہے, کیا یہ ان لائن ود وحی ہے یہ کنسیپٹ؟ سوال یہ ہے کہ کیا اس قسم کا نظریہ رکھنا, یہ اس قسم کی بات کرنا اور سوچنا, کیا ان لائن ود کلام معصوم اور قرآن ہے؟ تو یعنی کہ جب ہمیں پہلی سٹیج پر اس بات کو سمجھ میں آنا چاہیے کہ بھئی وہاں سے مین کنسیپٹس کیا ڈیلیور ہو رہے ہیں. ٹھیک ہے, وہ آپ کو دیں گے پاتھ, گائیڈ لائنز. ٹھیک ہے, لیکن ان گائیڈ لائن پر میں اور آپ چلیں گے اپنی عقل کے ذریعے سے, کہ میں اب جو اس کو تحقیق کرنا شروع کروں گا, دیکھنا شروع کروں گا, تو اس میں 10 باتیں آئیں گی سامنے. جیسے ابھی یہی ہے کہ ہم لوگ, یعنی کہ ہم اگرچہ کہ اس طریقے سے تو غور ہی نہیں سرے سے کر رہے کہ فار ایگزامپل ہمارے لیے, اگر ہم شیعہ ہیں فار ایگزامپل, تو ہمارے لیے جو ہماری زندگی کا ایک اہم ترین پہلو ہے وہ آزاداری امام حسین علیہ السلام. ٹھیک ہے, اب اگر آپ اس گائیڈ لائن پہ چل رہے ہیں تو آپ آزاداری کو کس نظر سے دیکھیں گے؟ کہ آزاداری کا مطلب ہے کہ آپ اس میں آیات الہیہ ڈھونڈیں گے. ٹھیک ہے, نہ کہ کسٹم اور ٹریڈیشن فالو کر رہے ہوں گے وہاں پہ آپ. تو یہ پروسیجر ہے, اور جب آپ اس کے اندر چیزوں پہ غور کریں گے تو آپ کی عقل پیور فیکٹس کو ڈھونڈے گی, اگر عقل درست ہے. یعنی عقل کی درستگی سے مرادی کہ وہاں پہ یہ نہیں کہ اس نے کہہ دیا, اس نے کہہ دیا, اس نے کہہ دیا, یہ سب باتیں نہیں چلتی پھر. یعنی پیور فیکٹس کو ڈھونڈیں گے, اور اس کے نتیجے میں جو انالیسس جس انداز سے ہوتی ہے وہ آپ کریں گے. یعنی کہ عقل نہ بائزڈ ہوگی, نہ ٹینٹڈ ہوگی, نہ اس پہ کوئی رنگ چڑھا ہوا ہوگا, نہ کوئی بائسز ہوں گے, تب آپ صحیح نتیجے پہ پہنچیں گے. اور جب آپ کو نتیجہ ملے تو آپ کو فوراً اس کو قبول کرنا ہے. یعنی وہاں پر پھر لیت و لال نہیں کرنا, جیسے کہ یعنی کہ بہت افسوس کے ساتھ یہ بات کہنا پڑتی ہے, دونوں کے ساتھ ایسے ہی ہے, لیکن جیسے اہل سنت کے ساتھ بہت بڑی پرابلم کیا ہے کہ ان کو حق واضح نظر آ جاتا ہے پھر بھی وہ انکار کر رہے ہوتے ہیں. یعنی ایک دم کلیئرلی بات سمجھ میں آ رہی ہے کہ بھئی یہ درست نہیں ہے, انہیں جیسے میں کہتا ہوں کہ قرآن کی دو آیتیں ایسی ہیں, دو آیتیں کہ وہ پورے کا پورا ان کا جو نظام ہے اس کو یوں اپ سائڈ ڈاؤن کر دیتی ہیں. باقی پہ اگر آپ نہ جائیں, ایک آیہ مباہلہ ہے, ایک سورہ تحریم کی آیت نمبر 4 یا 5 ہے, جو وہ نظام لے کے چل رہے ہیں پورا اپ سائڈ ڈاؤن ہو جاتا ہے, لیکن آپ ماننے کو ہی تیار نہیں ہیں کسی بات کو. یہ نہیں, پھر حق نہیں ملتا, پھر ہدایت نہیں ملتی, پھر پردے بڑھتے چلے جائیں گے, پھر گمراہی اور اندھاپن. اور یہی ہمارے ساتھ بھی, کہ بھائی ہمیں جس جگہ بات سمجھ میں آ رہی ہے, ہمیں یہ بات سمجھ میں آ رہی ہے کہ آئمہ طاہرین ویئر ناٹ اسٹینڈنگ فار دوز تھنگز جو آپ بات کر رہے ہیں. جس قسم کی بات اور تشیعوں کو آپ پروموٹ کر رہے ہیں, آئمہ ایسی کسی تشیعوں کے لیے نہیں تھے, یا ایسی کسی تشیعوں کی تبلیغ انہوں نے نہیں کی ہے, اور پھر بھی اسی پہ لٹکے رہیں, تو پھر ہدایت ملنے والی نہیں ہے انہیں. ونس یو انڈرسٹینڈ دا تھنگ, تو آپ کو ایکٹ کرنا ہے, ٹروتھ کے آگے سبمٹ کرنا ہے, پھر اس رستے پر عمل کرنا ہے. اور جو یہ والا کام نہیں کرتا, اس کے لیے پھر ہدایت کے دروازے بند ہو جاتے ہیں. یہ تھا وہ تین اسٹیپس. لیکن پہلا اسٹیپ ظاہر ہے کہ اس سے گائیڈ لائن وہاں سے لینا ہے, ورنہ عقل تو پھر وہی ہے, وہ سائنسداں والی عقل ہے. ابھی موقع نہیں ہے, میں انشاءاللہ کہ ابھی آپ لوگوں کو سناؤں گا کہ خود ان لوگوں کو, جو میں بار بار ایک بات کہتا ہوں نا, کہ اس ویسٹرن ورلڈ میں بھی جو ترقی ہوئی ہے تو اس کی تہ میں بڑے زبردست لوگ ہیں جن کے بارے میں ہمیں پتہ نہیں ہے, اور جن کی انفارمیشن کو انہوں نے خود غائب کر دیا. لیکن ابھی جو ایک بہت اچھی بات ہوئی ہے وہ یہ کہ پرانے جو ان کی کتابیں ہیں نا, 100-200 سال پرانی کتابیں, وہ اب اویلیبل ہو گئی ہیں پبلکلی. یعنی جیسے دنیا کی جتنی بھی بڑی یونیورسٹیز کی لائبریریز ہیں, ان کے اندر یہ پرانی پرانی 18th-19th century کی کتابیں اور وہ سب چیزیں, وہ اب ڈیجیٹائز ہو کے اب میں اور آپ سب پڑھ سکتے ہیں. تو اب ہمیں یہ بات پتہ چل رہی ہے کہ یہ کتنا بڑا انہوں نے فراڈ جو ہے نا, کہ یہ ان لوگوں کے جو وہ دینی پہلو تھا, الہی پہلو تھا, جو سائنسی دریافتیں کر رہے تھے, جو سائنس پہ کام کر رہے تھے, ان کی زندگی کے الہی پہلو کو انہوں نے خود غائب کر دیا, جو بالکل کلیئرلی ڈاکومنٹڈ ہے. یعنی ڈاکومنٹڈ ہے یہ, کوئی میں اپنی طرف سے بات نہیں کہہ رہا ہوں. اور اتنے اعلیٰ معارف ہیں کہ وہ جو ہمارے عرفا کی جو باتیں, وہی سب آپ کو وہاں مل جائیں گی. تو بہرحال یعنی کہ یہ اصول ہے. اچھا اب یہ سمجھ لیجئے کہ ایک طریقے سے, ابھی زیادہ تو نہیں اس آیت پہ ٹائم نہیں ہے, یعنی اٹ از آلسو ون آف دا کی ورسز آف قرآن. ہم 10-15 منٹ اور بات کر لیتے ہیں. یہ سورہ رعد ہے, آیت نمبر 17-17. اور یہ میں چاہتا ہوں کہ آپ لوگ مجھے بتائیں کہ اس میں کیا نشانیاں ہیں جو خدا بیان کر رہا ہے. اور یہ میں آپ کو بتا دوں کہ جیسے خدا نے اپنی نشانیوں کو جو اس صورت میں ہے نا, سورہ فصلت کی آخری آیت میں, کہ ہم اپنی نشانیاں دکھائیں گے آفاق میں, یعنی نیچرل ورلڈ میں, اور تمہارے اپنے نفوس میں, تو ایسی بہت ساری نشانیوں کو خدا نے قرآن میں بصورت مثال بیان کیا ہے. یعنی اپنی نشانیوں کو بطور مثال بیان کیا ہے. And one of those verses is this. اس کا ترجمہ میں کر دیتا ہوں کہ انزل, اس نے نازل کیا, من السماء, بلندی سے یا آسمان سے, ماء, پانی کو, فصالت, پھر بہ نکلے, سیل, یہ کہتے ہیں نا سیل, بہاؤ, بہ نکلے, اودیتم, اودیتم کا مطلب وادی کسے کہتے ہیں, ہر وہ جگہ جہاں نشیب ہوتا ہے, گہراؤ, گہرائی ہوتی ہے, اور اس گہرائی کے نتیجے میں کیا ہوتا ہے کہ وہاں پر برسنے والا پانی جمع ہو جاتا ہے. یعنی ہر نشیب والی گہری جگہ جتنی وادیاں تھیں, بے قدر ہاں, اپنے اپنے قدر کے, اپنے اپنے ظرف کے مطابق, یعنی کسی وادی میں جتنا والیوم لینے کی کیپیسٹی تھی, جتنے ظرف کی گنجائش تھی, اس کے مطابق ہر ایک میں سے کیا ہوا, ایک بہاؤ چل پڑا, ایک سیل, ایک روانی شروع ہو گئی. فاحتمل السیل, لیکن جب یہ سیل جاری ہوا, یہ بہاؤ چل پڑا, تو کیا ہوا, कि इसकी सतह पर फूला हुआ झाग आ गया। फहतमला यानी कि फिर उठाया हुआ है सैल ने जबदन झाग राबिया के जो बहुत ओमिनस यानी कि नजर आने वाला है, बहुत वाज़े तौर से दिखने वाला है पानी की सतह पर झाग। और ये झाग क्यों आता है कि उसमें ज़मीन की डस्ट डर्ट या और चीज़ें रुईदगी और वो सब चीज़ें मिलती हैं तो उसके ऊपर पूरा एक झाग सा बनता है यानी तेज़ बहाव वाले पानी पर। वह मिम्मा और उसमें से योकदून अलैह फिन्नार जिसको ये लोग आग में जला तपाते हैं आग में पिघलाते हैं। इब्तिगा अहलियतिन कि उसके ज़रिए से तलाश करते हैं जेवर औ मताइन या कोई दूसरा सामान। ज़बदुम मिस्लहू इसी तरीके से झाग बनता है यानी जैसे आप धात है यानी फॉर एग्जांपल आप सोने से चांदी से जब वो बनाते हैं तो क्या करते हैं पहले उसको आग में तपाते हैं ना, और जब आग में आप उसको डालते हैं या इवन कोई भी मेटल होती है जब उसको आप फर्नेस में डाल के पहले प्रोसेस करते हैं तो उसमें जितनी इम्प्योरिटीज़ होती हैं वो सरफेस पे आ जाती हैं इन द फॉर्म ऑफ स्लैग। इन इंजीनियरिंग की ज़बान में उसको स्लैग कहते हैं। वो झाग के तरीके से ऊपर होता है फिर उसको निकाल दिया जाता है। कज़ालिका यज़रिबुल्लाहु अल-हक़्क़ वल-बातिल इस तरीके से अल्लाह बयान करता है हक और बातिल को। ठीक है यानी ये जो खुदा ने दो चीज़ें तुमको बताई जो दो चीज़ें एग्जिस्ट करती हैं तुम्हारे गिर्द दुनिया में, एक खुदा का काम है एक इंसान का काम है। यानी धात को प्रोसेस करना इंसान का काम है और ये जो पानी बरसना और उसके ज़रिए से बहाव का चल निकलना नदी नाले बह निकलना उस पर झाग आ जाना ये खुदाई सिस्टम है। फ़अम्मा ज़बदु फ़यज़हबु जुफ़ा इसका अगर करीबी तर्जुमा करें ना तो इस तरीके से होगा कि पस जो झाग है वो इधर उधर हो जाता है। यानी झाग जो है वो खुद ही जैसे बहते हुए पानी में रफ्ता रफ्ता झाग खुद ही डिस्पर्स हो जाता है ख़त्म हो जाता है। वह अम्मा मा यनफ़ाउन नास और वो चीज़ जो इंसानों को फ़ायदा देती है फ़यम कुफ़ो फ़िल अर्व वो ज़मीन में ठहर जाती है जज्ब नहीं हो जाती ठहर जाती है। ठीक है ये ख़ास पॉइंट है। कज़ालिका यज़रिबुल्लाहु अल-अम्थाल और इस तरीके से अल्लाह मिसालों को बयान करता है। अब यह बहुत की वर्स है कि यहाँ पर खुदा हक और बातिल को समझा रहा है। तो अब थोड़ा सा मुझे बताएं कि कुछ आया समझ में या बिल्कुल ही नहीं आया।
ये आपने इस आयत का इस्तेमाल पानी में किया था वो अदाबत सलात में
जी
उस वक्त से मुझे में आ गई चीज कि मुझे पानी का आपने कहा कि पानी जो है पाक करता है जब तो वो देखिए पानी में भी वो थे कुछ इम्प्योरिटीज
लेकिन पानी में इम्प्योरिटीज नहीं है जब बहाव है तो बहाव में चीजें शामिल हो गई हैं पानी में लेकिन इन द एंड क्या होता है कि वो जो झाग है वो डिस्पर्स हो जाता है रिजेक्ट हो जाता है और जो नफा देने वाली चीज है इंसानों को यानी पानी वो जमीन में रुक जाता है ठहर जाता है। हाँ खुदा किस तरीके से हक और बातिल समझा रहा
है
हक सरफेस पे नहीं यानी हक मौजूद है जो उसमें जमीन पर फयम को फफिल अर्द ये जमीन पर ठहरा हुआ है ये पानी। यानी इसमें देखें पहली बात तो ये समझ में आ रही है कि हक इंसानों को फ़ायदा देता है हमेशा और बातिल कोई फ़ायदा देने वाली चीज़ नहीं है। ये एक बहुत बड़ा क्राइटेरिया है। आप अपनी ज़िंदगी में फ़कत इसी चीज़ को महसूस करें कि आप जिन जिन सोहबतों में बैठते हैं कौन सी सोहबत आपके दिल में ठहरती है कौन सी सोहबत झाग की तरह होती है कि वैसे तो इतना फूला हुआ होता है लेकिन जहां उठे इधर उधर उड़ गई। ठीक है यानी हक की अलामत क्या है वो दिल में ठहरता है। अच्छा यहाँ ठहरने के हवाले से मैं एक बात बता दूं कि ये इस पर मैंने काफी गौर किया अल्हम्दुलिल्लाह फिर एक बात समझ में आई कि ठहरने का लफ्ज क्यों है उसकी वजह यह है कि तमाम ज़मीन यकसा नहीं होती। यानी एक हदीस मैंने पढ़ी थी अहले सुन्नत के पास है, अहले सुन्नत सूफीज के पास है, सूफी जो हैं उनके पास एक हदीस है कि रसूल खुदा ने फरमाया कि मेरी मिसाल पानी की सी है जो आसमान से बरसता है, और मुझे वसूल करने वाले लोग तीन किस्म के हैं। पहला वो है कि जो मुझे जज्ब कर लेता है, पहले वो ज़मीन है जो पानी को जज्ब कर लेती है और फिर उससे फल फूल उगाती है। दूसरे किस्म की ज़मीन वो है कि जो पानी को स्टोर कर लेती है और फिर उस स्टोर्ड वाटर से लोग फ़ायदा उठाते हैं, यानी ज़रात के लिए, पीने के लिए, बाकी चीज़ों के लिए। और तीसरे किस्म की ज़मीन जो है जो चटियल पत्थर की तरह होती है कि जिसको पानी से जो ना महफूज करती है ना जज्ब करती है। तो यानी यहाँ पर इस फयम को तो बहुत खूबसूरत है कि ठहर जाता है, हम तो ठहरा देते हैं, आगे लेने वाले का ज़र्फ है। यानी हम ज़बरदस्ती जज्ब नहीं करा देते किसी के अंदर, लेकिन जो बरसता है, जो बरसता है आसमान से वो प्योर है, ठीक है ना। जो आसमान से पानी बरसता है वो प्योर है, उसमें तो कोई भी कुछ नहीं है, गड़बड़ नहीं है। ज़मीन पर आता है तो हर एक अपने ज़र्फ के मुताबिक लेता है, लेकिन लेने के लिए भी नशेब चाहिए, गहराव चाहिए। अगर नशेब ही नहीं है तो ख़त्म पड़ेगा और गुजर जाएगा पानी। लेकिन यानी इवन मैंने भी जब वही को वसूल किया, हम समझे ये पानी क्या है, पानी की मिसाल है आब हयात, यानी पानी ज़िंदगी देने वाली चीज़, ठीक है, इस पर बात करेंगे इंशाल्लाह कि पानी यानी ज़िंदगी देने वाली चीज़। जिसके पास ज़र्फ है, हर एक ने अपने ज़र्फ के मुताबिक वसूल किया जो ऊपर से आ रहा है, ऊपर से आ रहा है, प्योर है, एकदम प्योर है, किसी किस्म की कोई नापाकी, कोई नाखालिसपन उसमें नहीं है। लेकिन जब मेरे अंदर आया तो क्या हुआ, अब जब वो फ्लो करना शुरू हुआ मेरी ज़ात में या मुझसे बाहर, तो ये सारी इम्प्योरिटीज़ जो यहाँ है वो मिक्स हो गई। अब जो फ्लो होना शुरू हुआ तो अब इस पानी के ऊपर झाग आ गया, यानी झाग क्या है, शक है, मिसाल के तौर पर कोई परेशानी है, तरद्दुद है, इस किस्म के मसाइल हैं। लेकिन खुदा ये कह रहा है कि ये सब का सब उड़ जाता है इधर उधर, ये झाग बाकी रहने वाली चीज़ नहीं है। अगर तुम खुद सही हो, यानी ऐसा ना हो कि इंसान खुद ही इम्प्योर हो, कि यानी इसकी दूसरी मिसाल क्या है कि जैसे एसिड ड्रेन होती है ना, एसिड रेन क्या होती है कि फजा ही जहरीली है, तो अब बादल से जितना साफ पानी बरसे, ठीक है, वो तो एक अलग बात है। लेकिन हम क्या करते हैं कि ये जो चीजें गड़बड़ सड़बड़ मिल रही होती हैं, फ्लो कर रही होती हैं, झाग बना रही होती हैं, ये इधर उधर हो जाता है। तुम खुद समझ लोगे इसको, और उसकी निशानी क्या है, बहुत खूबसूरत है कि जिसमें पायदारी नहीं है, जिसमें वजन नहीं है, ठीक है, जो आप पर इम्पैक्ट नहीं डालती, जो आप पर असरअंदाज नहीं हो रही है, मैं और आप समझ सकते हैं ना कि कौन सी चीज़ है जो मुझ पर असरअंदाज हो रही है, कौन सी चीज़ मेरे दिल को मुतासर कर रही है, कोई यूं ही बस, तो वो झाग की तरह है, वो सब इधर उधर हो जाता है। जो जो हक है, इन्हें जो हमने नाजिल किया, इट स्टेज, इट रिमेन्स, वो नहीं जाता इधर उधर। अब ये तुम्हारे ऊपर है, यानी ज़र्फ एक चीज़, ज़र्फ के बाद दूसरी चीज, हाउ डू यू एक्सेप्ट इट, कबूलियत क्या है, जज्ब करते हो, महफूज रखते हो या ज़ाया कर देते हो। और यही बात इंसानों के काम में भी है कि इंसान भी जो काम करते हैं उसमें भी यही है कि वहाँ भी इम्प्योरिटीज़ हैं। यानी मिसाल के तौर पर इंसान जो काम करते हैं, कि एक बहुत उसकी सादा सी मिसाल है कि जो अल्लामा इकबाल ने भी बड़ी फरियाद की थी उस ज़माने की मुसलमान, अपने ज़माने के मुसलमान कौम से, कि भाई मगरिब के पीछे तुम भाग रहे हो पागलों की तरह, अपना लिबास छोड़ के उनका लिबास पहन लिया, अपने तरीके छोड़ के उनके तरीके इख्तियार कर लिए। मगरिब की जो तरक्की है वो इस लिबास और इस शराब की वजह से है या इल्म और तहकीक की वजह से है? अगर तुम्हें मगरिब की तरक्की नज़र आ रही है जो तुम्हारे पास नहीं है, उसकी वजह क्या है? उसकी वजह उनका ये क्लब हैं और ये शराबें और पार्टियां हैं। तो इस दूसरी चीज़ उसको भी समझा रही है کہ انسان کام کرتے ہیں، انسان محنت کرتے ہیں، اس میں بھی حق اور باطل ہے. جو حق موجود ہے، یعنی کہ لوگ تحقیق کر رہے ہیں، محنت کر رہے ہیں، مشقت کر رہے ہیں، زراعت، صنعت، حرفت، چیزیں ایجاد کر رہے ہیں، یہ تمام کی تمام چیزیں انسانوں کے فائدے کے لیے ہیں. یہ حق ہے جو ٹھہرتا ہے، جو اسٹے کرتا ہے. لیکن یہ اوپر اوپر کی جو بکواس ہے جس کے ذریعے سے وہ دھوکہ دیتے ہیں، یہ سب جھاگ ہے، یہ سلیگ ہے. ٹھیک ہے، تو اس میں، اس آیت میں بھی بہت گہرائی ہے، لیکن یہ میں نے ایک تقریباً اوور ویو آپ کے سامنے رکھا کہ کذالک یضرب اللہ الحق والباطل، یعنی ٹھہر جانے والی چیز اور جھاگ کے طور پر اوپر آنے. اور جھاگ کے اندر خاص بات کیا ہے، اس میں ایک اور مثال کہ جھاگ جو ہے وہ اوپر آتا ہے، یعنی آپ اوپر سے دیکھیں گے نا تو آپ کہیں گے اچھا، یہ دیکھنے والے کو اگر پتہ نہیں ہوگا تو وہ کہے گا بس یہی ہے. لیکن خدا کہہ رہا ہے اس کو ہٹاؤ گے تو پتہ چلے گا نیچے کیا ہے، اس سے دھوکہ نہیں کھانا. تو بہت، یہ بھی بہت زبردست، بہت کی وہ ہے ورڈز جو بہت فاؤنڈیشن کنسیپٹس کو کلیریفائی کرتی ہے. ٹھیک ہے، تو جب ہم حق کی بات کریں تو ہمیں یہ بات پتہ ہونی چاہیے کہ چاہے لوگ کام کر رہے ہوں یا خدا کی طرف سے کوئی چیز آ رہی ہو، دونوں میں حق اور باطل مکس ہے. باطل وہ ہوتا ہے جو سرفیس پر ہوتا ہے، باطل وہ ہوتا ہے جو پھولا ہوا ہوتا ہے، باطل وہ ہوتا ہے جو زیادہ کانسپیکوس ہوتا ہے. جو حق ہے وہ اس ٹاپ دھوکہ دینے والی لیئر کے نیچے، لیکن یہ اوپر جتنا ہے یہ سب کا سب ضائع ہو جانے والا ہے، سب کا سب ریجیکٹ ہونے والا ہے، ختم ہونے والا ہے. جو نیچے ہے اس کی تلاش میں تمہیں ہونا چاہیے. وہ انسانوں کے کام میں بھی ہیں، وہ خدا کی طرف سے نازل ہونے والی حقیقتوں میں بھی ہیں. لیکن خاص بات کیا ہے، اب دیکھیں اس میں ایک اور بہت خاص بات ہے کہ جو کچھ خدا کی طرف سے نازل ہوتا ہے وہ پیور ہے، جو انسانوں کے ہاتھ میں آتا ہے اس میں بائی برتھ امپیورٹیز مکس ہوتی ہیں. ٹھیک ہے نا، یہ فرق ہے. یعنی جیسے جو اور آپ نکالتے ہیں، دھات جو مائننگ کرتے ہیں، اس میں امپیورٹیز مکس ہوتی ہیں، وہ آسمان سے برسنے والے پانی کی طرح نہیں ہے، ایک دم خالص. تو اب انسان کے پاس ایک اپرچونیٹی یہ بھی ہے، یعنی اس پر انشاءاللہ بات کریں گے، یہ امام علی علیہ السلام کے جملوں سے یہ بات سمجھ میں آتی ہے، اگر ہم اپنے آپ کو اس سطح سے بلند کر لیں، اوپر اٹھنا شروع ہو جائیں، تو وی ہیو دا پاسبلٹی کہ ہم خدا کی طرف سے نازل ہونے والی چیز کو ان اٹس پیورسٹ فارم ریسیو کر سکیں. کیونکہ جو کچھ خدا کی طرف سے نازل ہو رہا ہے وہ خالص ہے، اس میں ناپاکی نہیں ہے، اس میں امپیورٹیز نہیں ہے. یہ امپیورٹیز زمین پر ٹھہرنے والے، زمین پر بیٹھے رہنے والے کو، کہ اس کی اپنی خرابی کی وجہ سے ہیں. جو اس سطح سے اپنے کو بلند کر لے، اس کے پاس کس بات کا امکان ہے کہ وہ خدا کی طرف سے نازل ہونے والی حقیقت کو ایز اٹ از وصول کر سکتا ہے. اور یہ امام علی علیہ السلام کے جملے ہیں کہ انشاءاللہ جس سے یہ بات سمجھ میں آتی ہے.
برتن کو صاف ہونا ہے جو ریزرو ہے
جی، وادی، یعنی وادی میں کتنی کتنی خرابی، دونوں باتیں، یعنی کیپیسٹی بھی اور امپیورٹیز بھی. یعنی کیپیسٹی زیادہ ہو، کیپیسٹی کے بارے میں بھی انشاءاللہ بات کریں گے کہ پھر یہاں سے، مطلب یہ تو قرآن کی آیتیں ہیں نا کہ پورا آپ کو اوور آل وہ دے رہی ہیں پکچر، پھر کلام معصوم سے اس میں اور چیزیں ایڈ ہوتی ہیں، اور کنسیپٹس ایڈ ہوتے ہیں. تو کلیئر ہوا یہ بھی، اگرچہ کہ بہت ہی یہ میں نے شیلو وے میں بات کی، لیکن یہ کہ ایک بات، ایک خدا کی نشانی جو بڑی زبردست ہے، کذالک یضرب اللہ الامثال، کہ مثالوں کے ذریعے سے خدا اپنی آیتوں کو واضح کرتا ہے. ٹھیک ہے، مثالوں کے ذریعے سے خدا اپنی آیتوں کو انسانوں کے لیے واضح کرتا ہے. تو یہ انشاءاللہ میں انہیں اس کے اس میں ذیل میں، میرا انٹینٹ یہ تھا کہ قرآن میں بیان کی جانے والی مثالوں کو ذرا دیکھیں، کہ جن چیزوں کو خدا نے نیچرل ورلڈ میں سے خاص طور سے بطور مثال بیان کیا ہے اس میں کیا کیا نشانیاں ہیں، کیا کیا حکمتیں ہیں پروردگار کی. ٹھیک ہے، اچھا اب آخری جو ورڈس ہم نے لکھی ہے اس میں بھی ایک وہ ہے، یہ سورہ زاریات ہے، لیکن ابھی ورس میں ڈسکس نہیں کروں گا، اس کے بیچ میں ایک چیز اور ہے، وہ ذرا پلیز ویڈیو آن کر دیں گے، ایک ویڈیو ہے اس میں آپ دیکھیے گا، دوسری فائل ہے. مطلب یہ پتہ نہیں شاید یہاں کا کوئی اثر آ گیا ہے کہ تھوڑا سا ہم نے کہا کہ ایک فن والے، فن تو نہیں ہے انفیکٹ، لیکن ذرا سا ایک دوسرے انداز سے. نہیں وہ ڈیسک ٹاپ پر ہوگی، کہ اس کو آپ کیسے دیکھتے ہیں، بظاہر تو بہت ریلیونٹ لگے گا آپ کو. نہیں ہاں یہ والی
ڈبل کلک
کی، اچھا تو بتائیں پھر آپ کیا سمجھے. یہ ایک بیبی ہے، پتہ نہیں کوئی، یہ بھی ریپٹائل ہے، مجھے چھپکلی کی کوئی قسم. یہ ڈیوڈ ایٹنبرو. وعلیکم السلام و رحمۃ اللہ. نہیں خاموشی، خاموشی شرط ہے ابھی، ابھی خاموشی شرط ہے، کمنٹ بعد میں، آواز بہت کم ہے اس میں. ہاں لیکن کر دیں آواز.
Stop it. Is there any